नमस्कार। रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। अर्जुनधारा खबरमा हामीले हरेक महिनाको अन्तिम सोमबार मेयर हरिकुमार राणासँग कुराकानी गर्ने गरेका थियौँ। आज असार 1 गते आर्थिक वर्षको अन्त्य हुने र चाहिँ आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने सन्दर्भ रहेकाले आज 1 गतेको अङ्कमा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणासँग कुराकानी गर्ने हामीले तयारी गरिरहेका छौँ र अर्जुनधारा नगरका प्रेस सल्लाहकार नन्दलाल खतिवडाले अध्यक्ष मेयर हरिकुमार राणासँग सम्पर्क गराउने प्रयास गरिरहनु भएको छ। हामी अहिलेसम्म आइपुग्दा कोरोना भाइरस COVID-19 का कारण झापामा संक्रमित हुनेहरूको संख्या 175 जना पुगेको छ। झापामा हिजो 1 जना कोरोना संक्रमित थपिएपछि कुल झापामा कोरोना भाइरस संक्रमितको संख्या 175 जना पुगेको हो। शिवसताक्षी नगरपालिकामा पनि संक्रमण देखिएको छ। अहिले झापाका 15 वटा स्थानीय तह पालिकाहरूमध्ये बिर्तामोड नगरपालिका बाहेक अरू 14 वटा पालिकामा कोरोना संक्रमणको पुष्टि भइसकेको अवस्था छ र यो जिल्लामा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू 126 जना कचन कबलमा देखिएका छन्। त्यस पछाडि दमकमा 1 जना, बारादसीमा 7 जना, गौरीगञ्जमा 16 जना, गौरादहमा 4 जना, कमलगाउँपालिकामा 1 जना, अर्जुनधारा नगरपालिकामा 2 जना, भद्रपुर नगरपालिकामा 4 जना, झापा गाउँपालिकामा 1 जना, मेचीनगर नगरपालिकामा 2 जना, बुद्ध शान्ति गाउँपालिकामा 5 जना, कन्काई नगरपालिकामा 3 जना, हल्दीबारी गाउँपालिकामा 2 जना र शिवसताक्षी नगरपालिकामा 1 जना गरी 175 जना कोरोना भाइरसका संक्रमितहरूको संख्या पुगेको पछिल्लो तथ्याङ्क छ र अहिलेसम्म झापामा 104 जना कोरोना भाइरसका संक्रमितहरू निको भएर घर फर्किसकेको अवस्था छ। कोरोना भाइरसको यो महामारीका कारण हामीले रेडियो भिजनका अधिकांश कार्यक्रमहरूलाई सामाजिक दूरी मेन्टेन गर्ने भएकाले हामीले टेलिफोनबाट सञ्चालन गर्ने गरेका छौँ र प्राविधिक कारणले कहिलेकाहीँ टेलिफोन सम्पर्कहरू सबैतिर उस्तै गरेको नेटवर्क नहुँदाखेरि कहिलेकाहीँ टेलिफोन सम्पर्क अलिक ढिलो हुने गरेको छ। यसबाट हाम्रा श्रोताहरूमा पर्न गएको असुविधाप्रति म रेडियो भिजनको तर्फबाट कार्यक्रम प्रस्तुता गणेश पोखरेल क्षमा माग्न चाहन्छु। र आजको अङ्कमा हामी अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणासँग कुराकानी गर्नेछौँ र हरिकुमार राणासँग अहिले बजेट निर्माणको तयारी के भइरहेको छ भन्ने सन्दर्भमा कुराकानी गर्नेछौँ र उहाँसँग कुराकानीका लागि हाम्रो प्राविधिक मित्र कविता श्रेष्ठले टेलिफोन सम्पर्क गराइसक्नु भएको छ। र आजको अङ्कमा हामी असार 1 गतेमा रहेका कारण असार 1 गते नै सोमबार परेको र पहिलो सोमबार पनि भएको हिसाबले हामीले अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणासँग आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित रहेर कसरी अगाडि बढ्दै हुनुहुन्छ र के कुरालाई प्राथमिकतामा राखेर अगाडि जाने गरीको तयारी गर्दै गर्नुभएको छ भन्ने सन्दर्भमा आजको अङ्कमा हामी कुराकानी गर्नेछौँ। र रेडियो भिजनको अर्जुनधारा खबरको हेलो मेयर कार्यक्रममा आजको अङ्कमा हार्दिक स्वागत छ मेयर साहब।
धन्यवाद, नमस्कार।
मेयर साहब, अहिले त कोरोना भाइरसको संक्रमणको त्रासका कारण सबै गतिविधिहरू कहिले कता भइराखेको छ, सबै आफ्नो सेड्युल अनुसारको काम गर्न पनि पाइएन। विकास निर्माणका तीव्र काम गर्नुपर्ने बेलामा चैत वैशाख जेठमा पुरै लकडाउन भयो अनि आफ्नो आम्दानी आन्तरिक स्रोतको पैसा आउने गरेको मालपोत चलेन, त्यहाँबाट आउने गरेको पैसा आएन, व्यवसाय करहरूको पैसाहरू चाहिँ आफ्नो नगरमा दर्ता हुने ऊ गर्ने आन्तरिक स्रोतहरू आएन। यो अवस्थामा चालु आर्थिक वर्षको समीक्षा कसरी गर्दै हुनुहुन्छ, कति काम गरियो, के छ अवस्था मेयर साहब?
धन्यवाद सर। सम्पूर्ण श्रोता वृन्दमा हार्दिक नमस्कार र अभिवादन छ। यो विश्वव्यापी महामारी एउटा आतंक यसले सिर्जना गर्यो। वास्तवमा हामीले कतिपय कुराहरूलाई, हाम्रो परम्परालाई, संस्कृतिलाई बिर्सिनुको कारणले गर्दाखेरि पनि यसले हामीलाई अगाह र सजग गराउने कुरा गरौँ। कतिपय कुराहरूलाई हामीले आचारलाई, विचारहरूलाई हामीले चाहिँ अलिक व्यवस्थित गरेर जानुपर्छ भन्ने खालको कुरा गर्यो। विज्ञान र प्रविधिको चकासौध निर्माणले प्रकृतिसित हाम्रो अलिक बढी खेलबाड भएको कारणले गर्दाखेरि पनि यस्तो एकपछि अर्को मानव जातिहरूलाई सचेत र सजग गराउनको निम्ति सन्देश प्रवाह गर्ने गरी अब रुगा खोकी रुबेला इबेला यिनै प्रजातिको यो चाहिँ कोभिड 19 पनि हो भन्ने खालको चाहिँ अब चाहिँ चर्चा परिचर्चा र एक खालको पुष्टि हुँदै गइरहेछ। त्यसो हुँदाखेरि इबेला रुबेला भन्दा पनि सङ्क्रमणमा चाहिँ अलिकति चाहिँ सतर्कता अख्तियार गरियो भनेदेखि चाहिँ नियन्त्रण गर्न सकिनेछ भन्ने खालको कुरा हो। तर यो चाहिँ कोरोनाको कारणले गर्दाखेरि अर्जुनधारा नगरपालिकाको मात्रै नभएर सिङ्गो प्रदेश, सिङ्गो सङ्घीय सरकार र सिङ्गो विश्वकै आर्थिक असन्तुलनलाई चाहिँ अलिकति निम्त्याउँछ कि भन्ने भएको छ। हाम्रो त सामान्य 2-4 करोडको कुरा हो, यसले चाहिँ खरबौँ खरबै चाहिँ असन्तुलन ल्याउने सम्भावना बढेको छ। हाम्रो वार्षिक बजेट, सङ्घको वार्षिक बजेटमा पनि गत वर्षको भन्दा यस वर्ष खरबौँको चाहिँ असन्तुलन ल्याइसकेको कुरा पुष्टि भएको छ। आज प्रदेशले पनि घोषणा गर्दैछ, प्रदेशमा अरबौँको असन्तुलन आउँछ, हामीमा करोडौँको असन्तुलन रहन्छ। अब जहाँसम्म नागरिकहरूको जीवनवृत्तिमा कोरोनाको कारणले गर्दा सरकारले हामीले लकडाउन गरेर कतिपय पेसा व्यवसायहरूलाई ठप्प पारिसकेपछि हाम्रो पनि अनुमान गरिएको चालु वर्षको बजेटमा असन्तुलन आउने हो। कतिपय चाहिँ बजार ठेकाका कुराहरू थिए, कतिपय भिटौरी करका कुराहरू थिए, कतिपय चाहिँ साप्ताहिक बजारको चाहिँ भूमि उपयोग गरेका कुराहरू थिए। यसले गर्दाखेरि असन्तुलन चाहिँ स्वाभाविकै रूपबाट आउने भएको छ र यसलाई हामीले समीक्षा गर्दै आगामी कार्यक्रम हामीले चाहिँ यो फेरि फोन आयो हो बिचमा,
हजुर हजुर,
आगामी कार्यक्रमहरूलाई चाहिँ हामीले चाहिँ विशेष गरिकन हाम्रो नगर कृषिमा आधारित नगर भएको हुँदाखेरि कृषि उपजलाई व्यवस्थापन गर्न सङ्घ सरकारले पनि कृषिलाई अलिकति प्राथमिकतामा राखेर कार्यक्रमहरूलाई अगाडि बढाएको छ। प्रदेशले पनि कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढाउने सम्भावना हामीले बुझेका छौँ, तसर्थ हाम्रो नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढाउने दृष्टिकोण हामीले अगाडि सारेका छौँ। हाम्रो छलफल चलिरहेको छ, नीति कार्यक्रम नै प्रष्टसँगले अगाडि बढाउने र नीति कार्यक्रममा स्पष्टता आओस् भन्नको निम्ति हामीले चाहिँ हाम्रो कृषि उत्पादनलाई सहज बजारको पहुँचको व्यवस्थापन गर्ने, हामी के वस्तुहरूमा आत्मनिर्भर छौँ रहेका छौँ, यसले हामीलाई यो कोरोनाको कारणले लकडाउनको कारणले हामीलाई समीक्षा गरेर चाहिँ बुझ्नको निम्ति पनि मद्दत भएको छ। त्यसो हुँदाखेरि हामीले त्यो विषयलाई चाहिँ जे कुरामा हामी आत्मनिर्भर छौँ त्यो कुरोलाई चाहिँ बाहिरबाट साह्रै ल्याउने कुराको अन्त्य गराउने भन्ने दिशातिर हामीले ध्यान पुर्याउनेछौँ र किसानहरूले उत्पादन गरेका वस्तुहरू सहज बजार र उत्पादित वस्तुहरूको चाहिँ त्यसलाई प्रशोधनको पनि समुचित व्यवस्थापन अनि त्यसलाई आन्तरिक बजारको खपत गरेर उब्रिएको वस्तुहरू अन्य कृषि उत्पादन नभएको क्षेत्रहरूमा जस्तो पहाडी हिमाली दुर्गम क्षेत्रहरूमा चाहिँ सप्लाईको पनि सुप्रबन्ध मिलाउने भन्ने खालको ठोस नीति र योजनाका साथ हामीहरू अगाडि बढ्ने कोसिसमा छौँ। यसको निम्ति हामीले एकपक्षीय द्विपक्षीय सहकारी एफएमसिसिआई सिओसी राजनीतिक दल विभिन्न चाहिँ सङ्घ संस्थाहरू वन समिति अब चाहिँ जनजाति महासङ्घ लगायतका दलित महासङ्घ लगायतका शिक्षक प्राध्यापक बुद्धिजीवी सबैसँग एक खालको छलफल गरेर राज्यले अगाडि सारेको मोडल पब्लिक प्राइभेट अनि गभर्मेन्ट पार्टनरसिप पिपिजिपी राष्ट्रिय अर्थतन्त्रको मूल 3 खम्बे अर्थनीति निजी सहकारी सरकारी यो 3टालाई चाहिँ कार्यक्रमिक रूपबाट व्यवस्थित गरेर अगाडि लिएर जानुपर्छ भन्ने विषयमा हामी छलफल अन्तर्क्रियाको अनुक्रममा छौँ र नगरपालिकाभित्र जति सङ्घ संस्था व्यक्ति समुदायसँग हामीले छलफल गरेका छौँ। यो कुराले चाहिँ एक खालको राम्रो कुरा हो भन्ने चाहिँ स्वागतयोग्य कुरा हो भन्ने हामीले अहिलेसम्म प्राप्त गरेको छौँ र यसलाई ठोस नीति कार्यक्रमको रूपमा अगाडि बढाएर लिएर जाने यसको अतिरिक्त पर्यापर्यटनको प्रचुर सम्भावना बनेको नगर पर्यापर्यटनको पनि समुचित व्यवस्थापन गर्ने पूर्वाधारको सवालमा पनि चाहिँ यसलाई व्यवस्थित गर्दै अब हिजोसम्म हामीले धुलौटे बाटोलाई बलौटे बनाएका छौँ क्रमशः बलौटामाथि चाहिँ प्रदेश सरकारसँग सङ्घ सरकारसँग पनि टाइअप गर्दै यसलाई हेर्न लायकको गुणस्तरीय चाहिँ कालो पत्र बनाउँदै अगाडि बढाउने बाँकी रहेका ठुला ठुला पुलहरू निर्माण गर्नुको निम्ति सङ्घ प्रदेशसँग टाइअप गर्ने सङ्घ प्रदेशको पूर्वाधार विकासको निम्ति छुट्टिएको मान्यजीहरूको त्यो क्षेत्र विकासको कोषलाई पनि सदुपयोग गर्दै अगाडि बढाउने र हाम्रो नगरपालिकाभित्र आवासविहीनहरूलाई पनि व्यवस्थापन गर्दै अगाडि बढाउने शिक्षाको क्षेत्रमा गुणस्तरयुक्त शिक्षा प्रदान गर्नुको निम्ति सङ्घ सरकारले प्रस्ताव यसपटक गरेको छ 6,000 शिक्षकहरूलाई चाहिँ स्वयंसेवक शिक्षकको रूपमा प्रतिस्थापन गर्ने भनेर हामीले गत वर्ष नै यो प्रस्ताव चाहिँ गरेका थियौँ तर नीति कार्यक्रममा त्यो इन्डोर्स हामीले गर्न सकेका थिएनौँ व्यावहारिक हुन्छ कि हुँदैन भनेर एउटा छलफल अन्तर्क्रियाको रूपमा चाहिँ लगेका थियौँ तर यसपटकबाट यसलाई चाहिँ प्रमाणितै भयो कि अब स्वयंसेवक शिक्षाहरू शिक्षकहरूलाई पनि व्यवस्थापन गरेर अगाडि बढाउन सकिने रहेछ भनेर तर समस्या यहाँ के भएको छ भने सामुदायिक विद्यालयहरूमा हामीले क्वारेन्टिन बनाउँदैछौँ अहिले हामीलाई हरेक ओडामा पनि न्यूनतम 100-100 जनाको क्वारेन्टिन बनाउनुपर्छ या होल्डिङ होम बनाउनुपर्छ भन्ने कुरो आइरहेको छ भारतबाट प्रत्येक दिन 5,000 जना चाहिँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू आइराख्नु भएको छ हिजोसम्मको तथ्याङ्कमा 63 जना चाहिँ हुनुहुन्छ अनि उहाँहरूलाई हामीले स्वाब टेस्ट गर्दै जसको चाहिँ नेगेटिभ रहन्छ जुन कोठाको त्यो कोठालाई चाहिँ हामीले होम क्वारेन्टाइनमा विदा पनि गर्दैछौँ जसको पोजिटिभ आउँछ पोजिटिभ आउनेलाई प्रदेशले तयारी गरेको आइसोलेसनमा पठाएर उहाँहरूलाई चाहिँ तिनै क्वारेन्टिनमा राखेर उहाँहरूलाई कडा निगरानीको साथ 14 दिन पछाडि दोस्रो पटक फेरि स्वाब टेस्ट गरेर उहाँहरूलाई घरतिर पठाउने या आइसोलेसनतिर पठाउने नीतिको साथ अगाडि बढिएको छ त्यसले गर्दाखेरि अब हामीसँग त्यस्तो चौताराहरू त्यस्तो चाहिँ भवनहरू नहुनाको कारणले गर्दा अहिले निर्माण गर्न पनि हामीलाई प्राविधिक सङ्कट समस्या आर्थिक स्रोतको समस्या परेको कारणले गर्दाखेरि हामीले चाहिँ सामुदायिक विद्यालयहरूलाई नै हामीले चाहिँ लिएर जानुपर्ने हुँदाखेरि शिक्षामा अलिकति असन्तुलन हुने समस्या जस्तो बुझिएको छ यो चाहिँ विश्वको महामारीले पारेको चपेटामा अर्थतन्त्रमा मात्रै होइन शिक्षातन्त्रमा पनि यसले चाहिँ चपेटामा पारेको कुरो चाहिँ परेकोमा अर्जुनारायण नगरपालिका पनि अछुतो नरहेको नभएको कुरा म सम्पूर्ण श्रोताबृन्दहरूमा म विनम्रतापूर्वक आग्रह अनुरोध र जानकारी गराउन चाहन्छु सर
मेयर साहब यहाँले चाहिँ समग्र सबै नगरका क्षेत्रहरूका बारेमा जानकारी पनि दिनुभयो सङ्घीय सरकारले अब यो स्कुलहरूको कुरा यहाँले गरिरहँदा लामो समयसम्म अब त झन्डै झन्डै छठसम्म त स्कुल लाग्न सक्ने गरीको अवस्था पनि नबन्ला यो सामाजिक दूरी मेन्टेन गर्नुपर्ने भन्ने गरेको छ साउनसम्म चाहिँ कोरोना सङ्क्रमण नेपालमा बढेर जान्छ भन्ने गरेको विभिन्न चाहिँ मान्छेले भन्ने गरेको अवस्था पनि छ अहिले तीव्र रूपमा बढी पनि राखेको छ भारतमा पनि बढी राखेको छ यस्तो गरेको अवस्थामा वैकल्पिक शिक्षाको व्यवस्थापन चाहिँ केही गर्न सकिन्छ कि सकिँदैन त्यतातर्फ सोच्नु भएको छ कि छैन मेयर सर
वैकल्पिक शिक्षाको व्यवस्थापन गर्न सकिन्छ नसकिने होइन यसको निम्ति मैले नगरपालिकामा बसेर आन्तरिक छलफल पनि चलाएँ शिक्षा शाखा र हाम्रो शिक्षासँग सम्बन्धित अगुवा साथीहरूसँग तर यहाँ एउटा प्राविधिक हाम्रो जटिलता के रहेछ भनेदेखि यो टेलिभिजन अहिले रेडियो हराएको रहेछ रेडियोको उपस्थिति अलिक कमजोर बन्नु सबैकोमा टेलिभिजन नरहनु अनि यो निजी विद्यालयहरूले सहज ढङ्गले व्यवस्थापन गर्न सक्नु सामुदायिक विद्यालयहरूले यतातिर चाहिँ यो चाहिँ दूरभाष शिक्षालाई अलिकति व्यवस्थित गर्ने सवालमा चाहिँ मानसिक रूपबाट अलिक तयारी नभइसक्नु यो एउटा समस्या रहेछ तर यसको विकल्पमा चाहिँ हामीले चाहिँ त्यो छलफलबाट के निकालियौँ सरसल्लाह गऱ्यौँ भन्दाखेरि हाम्रा जति पनि होटलहरू छन् होटलहरू त अहिले बन्द छ होइन, सङ्घ प्रदेश जिल्ला स्थानीय जिल्लाको संयोजनमा स्थानीयहरूसँग पनि छलफल चलाएर हामीसँग झापा जिल्लाभरि कति होटलहरू छन् ती होटलहरूमा कति कोठाहरू छ त्यो कोठाहरू चाहिँ सेपरेट पनि छ, अटेच टोयलेट बाथरुम पनि भएको कोठा छ, कति कमन छन्, चाहे जे जे भए पनि समूहबाट आउने साथीहरू चाहिँ अब 10-15 जनाको समूहबाट आउने साथीहरू र कम व्यय क्षमता भएको साथीहरूले त्यहाँ प्रयोग गर्ने, राम्रो क्षमता भएको साथीले सेपरेट पनि प्रयोग गर्ने, तर उहाँहरू रोजगारी खुस्किएर आएको कारणले गर्दाखेरि सबै उहाँहरूलाई नबोकाउने, उहाँहरूलाई चाहिँ केही सजिलो बनाउनुको निम्ति सङ्घले प्रदेशले र स्थानीय तहले पनि फन्डिङको व्यवस्था गरेर जसले पे गर्नु सक्दैन त्यसको हकमा राज्यले जसले पे गर्नु सक्छ क्षमता छ उहाँहरूलाई पनि केही सहुलियत गरी राज्यले अनुदानको व्यवस्था मिलाएर होटल व्यवसायी साथीहरूको पनि ठ्याप्प नचल्नुभन्दा चाहिँ केही न केही चल्ने हुने हुँदाखेरि उहाँहरूलाई पनि केही छुट गर्ने व्यवस्था मिलाएर यो ढङ्गले हाम्रो झापाभरि या हाम्रो देशभरि होटलको क्षमता कति छ, कति हजार अटाउन सकिन्छ या लाखै अटाउन सकिन्छ, यो ढङ्गले वैकल्पिक व्यवस्था चाहिँ राज्य स्तरबाट माथिल्लो निकाय तहबाट गरेर अगाडि लग्न सकियो भने पनि यो शिक्षालाई अगाडि बढाएर लिएर जान सकिने कुरो जस्तो चाहिँ एउटा विकल्पको रूपमा हामीले अर्जुनधारामा चाहिँ शिक्षासँग सम्बद्ध भएर बसेको छलफलबाट यो खालको चाहिँ छलफल चलाइयो, तर यसको निम्ति अब खास गरिकन झापाको हकमा भन्ने हो भने अलि धेरै होटलहरू भएको मेचीनगर, बिर्तामोक र तमक नगरपालिका, सामान्य भद्रपुरमा होला, अर्जुनधारामा चाहिँ अब छ भन्ने कि छैन भन्ने 10-15 जनाभन्दा बढी आँट्ने क्षमताकै छैन, त्यसले गर्दाखेरि अब यो चाहिँ कतिको सम्भावना रहन्छ, तर धेरै खपत चाहिँ राजधानीहरूमा र प्रदेशको सदरमुकामहरूमा चाहिँ यो ढङ्गले चाहिँ आउँछ। अब सामुदायिक विद्यालयहरूलाई बाहिरबाट आउने दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ सिधै समुदायमा जानुभन्दा अगाडि उहाँहरूलाई चाहिँ व्यवस्थित गर्न सकियो भने समुदायलाई चाहिँ बिस्तारीसँगले खकुलो गर्दै यो शिक्षा अनि उत्पादन निर्माणमा चाहिँ खकुलो खकुलो बनाउँदै लिएर जानु नै उपयुक्त हुन्छ होला भने जस्तो हाम्रो अर्जुनधाराको चाहिँ छलफल छ, जसको कारणले गर्दा केही खकुलो अहिले सङ्घले सिधै हामीलाई प्रदेशले सिधै हामीलाई चाहिँ खकुलो बनाउने कुरो नदिएकोले गर्दाखेरि आफ्नो जिम्मामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर पेसा व्यवसायहरूलाई अगाडि बढाउँ, नभएदेखि त मध्यमवर्गीय व्यापारी साथीहरू जसको खेतीपाती छैन उहाँहरूलाई पनि राहत दिनुपर्ने अवस्था सुरु भइसक्यो, उहाँहरूले राखेको चाहिँ स्टक सकिने अवस्था सुरु भइसक्यो भन्ने खालको कुरो भएपछि हामीले यो व्यवहारिक ढङ्गबाट अगाडि बढाउने कोसिस गरिरहेको छौँ। त्यसो हुँदा हामीले यो दूरभाष शिक्षाको लागि पनि कोसिस छलफल चाहिँ चलाउँदै अगाडि बढाउने सवालमा तपाईँले गर्नुभएको प्रश्न अत्यन्त उपयुक्त छ, तर हाम्रो वास्तविक जनजीवन र हाम्रो शैलीको कारणले गर्दाखेरि यसलाई व्यवस्थित गर्नको निम्ति चाहिँ केही समय चाहिँ अलिकति प्राविधिक समस्या उत्पन्न भएको जस्तो अनुभूति गरेको कुरा म विनम्रतापूर्वक सम्पूर्ण श्रोतावृन्द र हजुरलाई जानकारी गराउन चाहन्छु।
मेयर साहब, अहिले चाहिँ अब अर्जुनधारा नगर क्षेत्रमा किसानहरू धेरै हुनुहुन्छ, कृषिलाई प्राथमिकता दिने भन्ने गरीको कुरा पनि यहाँले पटक पटक गरिरहनु भएको छ, त्यसमा पनि अर्ग्यानिक खेती गर्नुपर्छ भन्ने गरीको मेयर साहबको सुरुदेखिकै अभियान छँदैछ। अहिले चाहिँ किसानहरूले धान रोप्ने गरेको बेला भएको छ, दमकतिर कता कता चाहिँ यो धानको बिउमा डडुवा लाग्यो भन्ने गरेको कुरा पनि छ। अर्जुनधारामा अहिले धानको खेतीको तयारी चाहिँ कस्तो छ, किसानहरूले चाहिँ मलहरू प्राप्त गर्ने गरेको अवस्थाहरू चाहिँ के छ, यसका बारेमा पनि अलिकति जानकारी गराइदिनुहोस् न।
अहिलेसम्म हाम्रो खेतीपाती परम्परागत ढङ्गबाटै गइरहेको छ, अब यसपालि हामीले कृषिलाई विशेष ढङ्गबाट यो अब यो चाहिँ आगामी वर्षबाटै चाहिँ सुरु हुन्छ होला, यसपालि कार्यक्रम बनाएर असारको चाहिँ 15-20 सम्ममा पास हुँदाखेरि खेतीको समय हुर्किसकेको हुन्छ, आगामी सालको तयारी गर्नुपर्ने हुन्छ। हामीले कृषिलाई प्राथमिकतामा राख्दाखेरि खास गरिकन हामीले आफ्नो मौलिक चाहिँ बिउहरूलाई हामीले नष्ट गरेका छौँ। त्यसो हुँदाखेरि हामीले आफ्नो मौलिक बिउहरूलाई पनि बीज वृद्धि, बीजको विकास गर्दै अगाडि बढाउने दिशातिर सोच बनाउनुपर्छ भन्ने हाम्रो लक्ष्य रहेको छ। हामीले हाइब्रिडको नाममा, धेरै फलाउने नाममा अनेक प्रकारको चाहिँ परीक्षणहरू विश्वका सम्भ्रान्त मुलुकहरूको परीक्षण हरेक कुरामा भइरहेको छ। हाम्रो नेपाल एउटा प्रयोगशाला जस्तो, चाहे त्यो चाहिँ पशु पक्षीको उत्पादनको सवालमा होस्, चाहे त्यो अन्नबालीको उत्पादनको सवालमा होस्, हरेक जे जे सवालमा हुन्छ प्रयोगशाला भएको छ। रासायनिक मलबिउ र यो चाहिँ विषादीको सवालमा पनि हाम्रो मुलुक प्रयोगशाला हो। जुन मुलुकले सप्लाई गर्छ, जुन मुलुकले निर्माण गर्छ, खास गरिकन पश्चिमा मुलुकहरू, उनीहरूले उत्पादन गर्छ, भारत मार्फत हाम्रो देशमा चाहिँ प्रवेश पाउँछ, तर उनीहरूको देशमा उनीहरूले त्यसलाई चाहिँ प्रयोग नगरिरहेको हुँदो रहेछ। त्यसो हुँदाखेरि हामी प्रयोगशाला कति बन्ने? अब प्रयोगशालालाई व्यवस्थित गर्नको निम्ति हामी जनता नै सचेत भएर लाग्ने कि नलाग्ने, यसको निम्ति सन्देश कुनै न कुनै राज्य तहबाट सन्देश प्रवाह गर्नुपर्छ। यो सन्देशको प्रवाह सङ्घले गरे सबभन्दा राम्रो, सङ्घले नगरे प्रदेशले गरे राम्रो, र सङ्घ र प्रदेश यो कुरामा अल्मलिएर बस्छ भने स्थानीय तहबाट यो सन्देश प्रवाह गर्नुपर्छ भन्ने जमर्को आँट हिम्मतको साथ अर्जुन धाराका सम्पूर्ण कृषि पेसामा लाग्ने कृषक साथीहरू, कृषि सहकारीहरू, कृषि समूहहरू र राजनीतिक दलहरू, विभिन्न सङ्घ संस्थाहरू, एफएनसिसिआई र सिओसीहरू समेतको चाहिँ एकमना एकताको साथ यो ढङ्गले चाहिँ अगाडि बढ्नुपर्छ। र केही समय लाग्न सक्छ, तर यसलाई समुचित र व्यवस्थित गर्दै अगाडि बढाउन सकिन्छ भन्ने कुरा लागेको छ। र सङ्घ सरकारले यो चाहिँ विषादी रहित उत्पादनको निम्ति भान्सा नै औषधालय, माटो र आमालाई माया गरौँ, सम्मान गरौँ भन्ने एउटा वस्तु तथा खाद्य भन्ने संस्था छ, जुन चाहिँ अर्जुनधारा नगरपालिकामा पनि त्यो प्रोग्राम हामीले लागू गरेका छौँ। त्यसलाई चाहिँ भौतिक रूपबाट व्यवस्थित गर्नको निम्ति ट्रायल परीक्षणको रूपमा केही रकम विनियोजन भएको छ, सङ्घ सरकारले नै गरिदिएको छ। तेलले विषादी रहित उत्पादन क्रमशः अर्ग्यानिक बनाउनको निम्ति महत्त्वपूर्ण भूमिका खेल्छ। सङ्घ सरकारले पनि एक खालको ध्यान दृष्टि त पुर्याएको छ, तर सङ्घको दृष्टिकोणमा सिङ्गो 753 तह अनि चाहिँ 7 प्रदेश अनि आफै पनि आन्तरिक केही ठुलो खर्चहरूको व्यवस्थापन गर्नुपर्ने भएको हुँदाखेरि त्यसरी नगरेको, ध्यान दृष्टि नपुगेको हुन सक्छ भन्ने अनुमान लागेको छ। तर क्रमशः सँगले उसले विनियोजन, सङ्घले विनियोजन गरेर कार्यान्वयनको निम्ति स्थानीय तहमा आएको स्रोतलाई हामीले पनि केही चाहिँ त्यसमा थपेर त्यसलाई सही ढङ्गबाट सदुपयोग गरेर अगाडि बढाउन सक्यौँ, नमुनाको रूपमा देखाउन सक्यौँ भने सङ्घ सरकारले यस्तो कामहरूलाई व्यवस्थापन गर्दै अगाडि जानको निम्ति पछि नपर्ने कुरा पनि म जानकारी गराउन चाहन्छु। र केही समय पछाडि हामीले विषादी रहित उत्पादन भनेर चाहिँ जुन चाहिँ नारा जुलुस सुरु गऱ्यौँ, नारा जुलुस सुरु गरिसकेपछि हामीसँग यो पहिलेदेखि नै सरकारले चलाएको आइपिएम कक्षा, त्यसमा 3 प्रकारको बाली उत्पादन हुँदो रहेछ, 3 प्रकारले, एउटामा रासायनिक मल र रासायनिक विषादी समेत प्रयोग गरेर र सामान्य गोबर मलहरू लगाएर, एउटा ड्याङमा रासायनिक मल केही पनि लाग्दैन, त्यहाँ चाहिँ गोबर मल र रासायनिक मल प्रयोग गरेर, अर्कोमा रासायनिक मल प्रयोग नगरिकन चाहिँ प्राङ्गारिक मलहरू, जैविक मलहरू मात्रै प्रयोग गरेर, र अर्कोमा कुनै प्रकारको मलै प्रयोग नगरी यो ढङ्गले चाहिँ 3 ड्याङ बनाएर, एक ठाउँमा रासायनिक र गोबर मल, एक ठाउँमा विशुद्ध गोबर मल, एक ठाउँमा चाहिँ केही पनि प्रयोग नगरिकन, त्यहाँ चाहिँ त्यो ड्याङमा चाहिँ पछि घुनपुतली आयो भनेदेखि अब विषादी पनि छर्किँदैन, रासायनिक मल र गोबर लगाएकोमा चाहिँ विष छर्किन्छ, अनि प्राङ्गारिक बनाएको ठाउँमा चाहिँ त्यहाँ चाहिँ यो गौतहरू या जैविक चाहिँ औषधिहरू बनाएर चाहिँ सर्किने काम गरिन्छ र अर्को खालीमा चाहिँ केही पनि सर्किँदैन। यो ढङ्गले चाहिँ उत्पादन गरेको हामीले देखि पनि सकेका छौँ, होइन प्रयोग पनि गरिएको छ। यसलाई आइपिएम कक्षा भनेर भन्दो रहेछ, शत्रुजीवलाई चाहिँ नियन्त्रण गर्ने भनेर चाहिँ भन्दो रहेछ, आफ्नो मित्रजीवको संरक्षण गर्ने शत्रुजीवको नियन्त्रण गर्ने भनेर चाहिँ यो कक्षा सञ्चालन हुँदो रहेछ। अर्को भनेको यो भान्सा नै औषधालय नगरपालिकामा चाहिँ आयो, हामीले अर्ग्यानिकको चाहिँ सूचना प्रवाह गरेकै कारणले गर्दा उहाँहरू आएको भन्ने कुरा भयो। धेरै सुदूरपश्चिमको चाहिँ यो यसको अध्यक्ष रोमलाल गिरी उहाँको नेतृत्वमा टोली आयो, टोलीसँग बसेर छलफल गरेर यसलाई हामीले अगाडि बढायौँ। एउटा नगर स्तरीय टिम पनि बनाइएको छ। त्यस पछाडि एउटा हरियाली नेपाल भन्ने संस्था आयो, यसले चाहिँ विशुद्ध प्राकृतिक खेती गर्ने, यसले त्यो धेरै दुध दिने होलिस्टेन गाई जर्सी गाई होइन, यसले चाहिँ जुरो भएको हाम्रो मौलिक प्रजातिको जुरे गाई गोरु। र यसको तर्क दलिल के रहेछ भन्दाखेरि हामीले औषधि यो मलसल केही लगाउनु जरुरी छैन, तर हामीले क्रमशः जमिन मुनि अक्सिजन समाप्त गर्दैछौँ। कसरी समाप्त गर्दैछौँ भन्दाखेरि गाई हामीले चाहिँ होलिस्टेन गाई पाल्दैछौँ जसको गोबरमा पर्याप्त मात्रामा गोब्रे किराहरूको निर्माण हुँदैन, त्यसमाथि हामी ठुलो चक्काले जोत्दैछौँ जसले माटो खाँदिँदैछ। यो कुरालाई नियन्त्रण गर्नुको निम्ति जुरे गाई पालियो भनेदेखि जुरे गाईको गोबरको थाप्रा त सानो हुन्छ तर त्यहाँ चाहिँ सयौँको संख्यामा चाहिँ गोब्रे किरा निर्माण हुन्छन् र त्यसले करिब करिब एक मिटरदेखि डेढ दुई मिटरसम्म गहिरो गरी त्यो गोबरदेखि मुन्तिरपट्टि दुलै दुलो बनाउँछ। अब त्यो गोबर सकिएपछि त्यो दुलोमा बर्सातको बेलाको पानी पस्छ, हिउँदको बेलाको अक्सिजन पस्छ, त्यसलाई जोतेर त्यो दुलो नटालिएसम्म त्यसो हुँदाखेरि जमिन मुनिमा पनि अक्सिजनहरू र यो प्राकृतिक ग्यासहरू प्राप्त भएपछि त्यसको उर्वर क्षमता त्यो फुर्र हुने त्यस्तो वातावरण बनिन्छ। त्यसले गर्दाखेरि हामी विष र यो मल रासायनिक मल र रासायनिक विष हामी प्रयोगै गर्दैनौँ, तर जुरे गाईको गौतलाई हामीले चाहिँ औषधि विषको रूपमा प्रयोग गर्छौँ। गोबरहरू थाप्रो फ्याँकियो भनेदेखि त्यसैले गोब्रे कुराको उत्पादन गर्छ र जमिन मुनि अक्सिजन पुर्याउँछ, जसको कारणले गर्दाखेरि फेरि त्यो हिजोको शक्ति हिजोको जस्तो चाहिँ उत्पादन क्षमतामा वृद्धि विकास हुन्छ भनेर उहाँहरूले त्यो ढङ्गले तर्क ल्याइसकेपछि हामीले उहाँहरूलाई पनि एघारैवटा वडामा परीक्षणको निम्ति हामीले प्रविष्ट दिएको छौँ। यो तीन ढङ्गबाट हामी क्रमशःसँगले परीक्षण गर्दै अगाडि बढ्दैछौँ। विश्वले प्रयोगशाला सम्भ्रान्त मुलुकले बनायो भने हामीले पनि आफ्नो प्राकृतिक मौलिक कुराहरूलाई चाहिँ प्रयोग गर्दै अगाडि बढौँ। यो तिनमध्ये कुन उपयुक्त हुन्छ त्यस पछाडि कसले उत्पादन बढी बढाउँछ या तिनटैलाई या कुनै एकलाई समात्र अगाडि लानुपर्छ भनेर यो किसानहरूकै बिचमा किसान साथीहरूकै बिचमा यो ढङ्गले अगाडि बढाउने चाहिँ कोसिस गरिरहेको छौँ। र यो विषादी रहित उत्पादन गर्नुको निम्ति 30-35 सालदेखि रासायनिक मल र रासायनिक विष ल्याएर प्रयोग गरेको अब प्रयोग गर्न सजिलो भएको जोत्नको निम्ति गोरु नपाल्नुपर्ने गाई नपाल्नुपर्ने गोबरको निम्ति गौतको निम्ति ट्र्याक्टर ल्याएर टुइयाँ जोतिदिँदाखेरि भइहाल्ने कति सजिलो, अहिले त्यसमा पनि एउटा रोडाभेटर भन्ने जोडिन्छ ट्र्याक्टरमा, पहिले त हलोको खाली जस्तो थियो हलो जस्तो जोत्थ्यो, अहिले त एकैचोटि पटा लगाए जस्तो बनाइदिन्छ खुरुसँगले। त्यसले चाहिँ मौलिक प्रजातिको गणेउलाहरूलाई स्वाहा, अनि त्यस पछाडि गणेउला चाहिँ जमिन मुनिको उर्वर क्षमता वृद्धि विकास गर्नुको निम्ति कि जुरे गाईको गोबर चाहियो कि त गणेउलै चाहियो, जमिन मुनि त्यो गणेउला किन चाहियो भन्दाखेरि अक्सिजन पुगोस् भन्नको निम्ति हो, अनि गणेउला चाहिँ चाइनाबाट जापानबाट इजरायलबाट झिकाउनु पर्यो अब आफ्नो मौलिक प्रजातिको गणेउला साथ, अनि अर्को मुलुकको चाहिँ हाइब्रिड प्रजातिको गणेउलाको व्यवस्थापन मरिमरि खेती गरिएको छ, त्यसलाई पनि गर्नको निम्ति अनुदान दिने चलन प्रचलन कायम रहेको छ। यो आदि इत्यादि कुराहरूलाई समेटेर क्रमशः विषादी रहित उत्पादन बनाउँदै जनतालाई पनि चेतना र सचेतना गर्दै जनता कन्भिन्स हुनु पर्यो, किसान कन्भिन्स हुनु पर्यो कि हामीले अब युरिया डिएपी नलाउँदा पनि हामीले चाहिँ राम्रोसँगले उत्पादन गर्न सक्छौँ, हामीले ट्र्याक्टरले होइन हाम्रो चाहिँ पूर्वजकै जस्तो पाराले खेतीपाती गर्नुपर्छ, नभएदेखि ट्र्याक्टर प्रयोगै गर्दाखेरि पनि त्यो ठुलो चक्का भएको होइन त्यो सानो चाहिँ टिलर छ नि पावर टिलर,
हजुर हजुर,
पावर टिलरहरू जस्तो मात्रै हामीले प्रयोग गर्नुपर्छ जसको भार कम्ती हुन्छ, जसले गर्दाखेरि चाहिँ धेरै माटो खाँदिँदैन भन्ने सन्देश प्रवाह गर्नको निम्ति पनि हामीले एकीकृत ढङ्गबाट योजनाबद्ध ढङ्गबाट कृषिको उत्पादन र किसानलाई उत्पादन गरेको वस्तुको उचित मोल र त्यसलाई चाहिँ प्रशोधन गरेर हामी नेपालीहरू चाहिँ जहिले पनि फ्याक्ट्री मात्रै हुने किसानको उत्पादन गर्ने फ्याक्ट्री हुने उत्पादन गर्ने पठाइदिने त्यस पछाडि चाहिँ त्यसको ध्यान नदिने, अब त अर्ध सामान्ती अर्ध चाहिँ पुँजीवादी राज्य सत्ताको अन्त्य भएको छ, राज्य सत्ता समाजवाद उन्मुख दिशातिर अगाडि बढ्ने भन्ने सरकारको घोषणा छ, यो सरकारको घोषणालाई चरितार्थ गर्न स्थानीय तह र प्रदेश सरकारको त उत्तरदायित्वभित्र पनि पर्न जान्छ, त्यसकारण समाजवाद उन्मुख नीति कार्यक्रमलाई अगाडि बढाउनुको निम्ति पनि हामीले आम उत्पादनमा सहभागी किसानहरूलाई उत्पादित वस्तुको पछि पनि इन्सेन्टिभ आउने गरी अहिले बेचियो मालको मोल हामीले कायम गर्न सक्दैनौँ, धान 500 या 600 बेचिन्छ तर त्यो 500 बेचिएको धान फ्याक्ट्रीमा गएर त्यो प्रशोधन भएपछि जुन बजारमा जान्छ बजारबाट आउने नाफा पनि पछि त्यो उत्पादन गर्ने किसानको खातामा 2-4 रुपियाँ कति पर्छ दामासाहीले पाउने गरीको योजना बनाएर अगाडि जानुपर्छ, त्यसो भयो भने आम किसानहरूलाई उत्पादन गर्न प्रेरणा हुन्छ अनि त्यो फ्याक्ट्री सञ्चालनको निम्ति आवश्यक पर्ने स्रोतको निम्ति 1,000, 10,000, 1,00,000 किसानहरूको पनि आफ्नो गच्छे क्षमता अनुसार चाहिँ त्यहाँ पुँजी निवेश गर्न पाउनुपर्छ, उसको लगानी अनुसार र उत्पादन अनुसार पछाडि उसले इन्सेन्टिभ पाउने वातावरण बनाइयो भनेदेखि, नभए उद्योग धन्दा कल कारखाना जो चाहिँ हिजोका जमिनदारका छोरा थिए जो हिजोका पुँजीपतिका छोरा थिए नाति थिए अब आज अनुदान पनि त्यसैले सबैभन्दा धेरै पाउने, कल कारखाना पनि उसैले राख्ने, उत्पादन गर्ने किसानले थोरै पाउने अनि उत्पादन गरिसकेको चाहिँ 3 गुणा मोलमा चाहिँ त्यो उत्पादित वस्तु बेच्ने र नाफा निश्चित परिवारमा निश्चित जनामा जाने यो कुरालाई समाजवादी मोडेलले चाहिँ पूर्ण रूपबाट निस्तेज गरेको छ, निष्क्रिय गराएको छ, त्यसो हुँदा समाजवादी मोडेल अनुसार हरेक उत्पादन र उत्पादित वस्तुहरू निर्माणको सवालमा प्रशोधनको सवालमा हरेक जनताको पहुँच हुनुपर्छ भन्ने उद्देश्यको साथ हामीले यो मोडेललाई पिपिजिपी पब्लिक पार्टनर गभर्मेन्ट पार्टनरसिपको मोडेललाई अगाडि बढाउने कोसिस गरेका छौँ, जसले आम किसानहरूको मेहनत कस मजदुरहरूको र पारख पौरख गर्ने जो कोहीको तर योजना बनाउने प्लानिङमा खेल्ने अनि चाहिँ माथि माथि कुद्ने अनुदान उगर्ने यस्तोहरूको लागि चाहिँ यो कार्यक्रम चाहिँ सुटेबल हुँदैन, त्यसो हुँदाखेरि त्यत्तिकै यो कार्यक्रमलाई सफल बनाउन जसको जसले उपलब्धि पाउँछ उहाँहरू लाग्न सक्छ, जसले धेरै उपलब्धि पाउन सक्दैन उहाँहरूले यो कार्यक्रमलाई चाहिँ अपव्याख्या पनि गर्ने सम्भावना पनि उत्तिकै मैले चाहिँ बुझेको छु र हामीले आम किसानको आम जनताको हित र पक्षमा उहाँहरूले बुझेको सिपालु मान्छेहरूले बौद्धिक मान्छेहरूले पनि आम जनताको निहित आफ्नो स्वार्थ मात्रै होइन निजी स्वार्थभन्दा माथि उठेर आम जनसमुदायको किसानको मजदुरको स्वार्थलाई प्राथमिकतामा राखेर सिङ्गो अर्जनधारावासी समृद्ध भयो भने सुखी भयो भने कति बेला हुन्छ समृद्ध र सुखी भन्दा जब उनीहरूले उत्पादन गरेका मालको उचित मोल पाउँछ, जब उनीहरूले सहज ढङ्गबाट चाहिँ के खाने के लाउने बिरामी पऱ्यो भने के औषधि गर्ने नानीलाई कहाँ पढाउने अब कसैलाई भ्रमण गर्नु मन लाग्यो भने के गरेर जाने ऋण साबटिने किन खोज्ने दसैँ तिहार आउँदाखेरि छिमेकीमा ठुलो खसी घोर्ले खसी काट्छ आफूले चाहिँ त्यहाँ गएर 1 केजी मासु देऊ न भन्दाखेरि दियो भने ल्याएर बालबच्चालाई खुवाउनु पर्ने दिएन भने आँखाभरि आँसु पारेर फर्केर आउनुपर्ने यो प्रथा र प्रचलनको अन्त्य गर्नको निम्ति सबै समुदाय सम्प्रदाय र ठुला ठुला हिजोदेखि चाहिँ अर्थतन्त्रलाई कब्जा गरेर बस्न सफल उद्यमी व्यवसायी बुद्धिजीवी विज्ञहरूले पनि पूर्ण रूपबाट साथ सहयोग जनताको हितलाई स्वार्थलाई ध्यानमा राखेर पुर्याउनुहुन्छ पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छ। अब यसलाई परीक्षणको निम्ति छलफलको निम्ति हामीले अगाडि बढाइराखेको छौँ। यसले जहाँसम्म लाग्छ सफलता प्राप्त गर्न सक्छ होला भन्ने मैले चाहिँ ठानेको छु।
मेयर साहब, अर्को यहाँहरूले चालु आर्थिक वर्षमा अत्यन्तै महत्त्वका साथ कार्यक्रमहरू गरिरहनु भएको थियो। यो पर्यटनसँग सम्बन्धित भ्रमण वर्षलाई सफल बनाउने, आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने गरी विभिन्न ठाउँहरूको प्रमोट गरिरहनु भएको थियो, ओडावडामा गतिविधि गरिरहनु भएको थियो। यही बिचमा चाहिँ यहाँहरूले नगर स्तरीय कार्यक्रम गर्ने भन्नेभन्दा अगाडि नै लकडाउन सुरु भयो। यो पर्यटनसँग सम्बन्धित विषयहरूलाई आगामी आर्थिक वर्षमा चाहिँ कसरी लिएर जाने, कसरी अगाडि बढाउने भन्ने के सोच्दै हुनुहुन्छ?
यो चाहिँ एउटा उखान छ नि,
हजुर,
कहिले गाडीमा नाउ कहिले नाउमा गाडी भने जस्तो। हामीले हाम्रो जीवनशैलीलाई अगाडि उठाउनको निम्ति जति धेरै साथीभाइहरू पर्यटकहरू भित्र्याउन सकियो, दिनमा चाहिँ 1000 पर्यटक भित्रिएर 1000 रुपियाँ छोडेर गयो भनेदेखि एक दिनमा कति पैसा छोड्छ। यो ढङ्गले पर्यटनलाई हामीले प्रमोट गर्न खोजियो। अब त्यति बेला चाहिँ गाडीमा नाउ बोकेर हिँडे जस्तो भएछ, अहिले चाहिँ ट्याक्क नाउमा गाडी राखेर हिँडे जस्तो, बाहिरबाट चाहिँ भर्सक आफ्नै परिवार पनि नआइदिए हुन्थ्यो भने जस्तो हुन। त्यसो हुँदा सधैँभरि यो यस्तो रहँदैन। यो पर्यटनलाई पनि हामीले मध्यनजर गरेको छौँ, राखेको छौँ। हामीले चाहिँ हाम्रो महाभारतको इतिहाससँग गाँसिएको चाहिँ नामहरू छ, पाण्डवपुर छ, हात्ती आहाल छ, केही पछिल्लो चरणका हात्ती किल्लाहरू छन्, दही झोडाहरू छ, हामीसँग साधुटार भन्ने संस्था छ, यस्तै थुप्रै छन्। झापाको सबभन्दा पहिली स्थापना भएको जेठा गुम्बा कालीस्थानमा छ, अनि चाहिँ माता दुर्गाको अर्को रूप कालीले चाहिँ टेकेको चाहिँ कालिका पीठ छ। यस्तै गरिकन थुप्रै माता विन्ध्यवासिनीको चाहिँ बास भएको चाहिँ त्यो ठाउँ छ। हाम्रो नगरपालिकाभरि 11 वार्डमा पर्याप्त मात्रामा चाहिँ पूर्वीय दर्शन साहित्यसँग मेल खाने हाम्रा पूर्वजहरू, अग्रजहरू, अग्रणीहरू, माताहरू, पिताहरूको चाहिँ वासस्थान रहेको चाहिँ स्थानहरू छ। स्वयं जलेश्वर धाम भयो। यसले गर्दाखेरि यिनीहरूलाई क्रमशः विकास गर्दै अगाडि बढाउने, एसियाको शान्तिद्वीपको मैले कालीस्थानको जेठागुम्बा भनिहालेँ, यसको अन्यत्रतिर पनि प्रचारबाजी र उहाँका अनुयायीहरूले चाहिँ गुम्बाहरूको निर्माण गर्दै अगाडि बढेको छ। यसको अतिरिक्त पछिल्लो चोटि हाम्रो मौलिक धर्महरू मध्येको अर्को एक मौलिक धर्म महागुरु फाल्गुनन्दको पनि स्मरणमा कैदले वनमा बाटिका बनिरहेको छ, जो नेपालका विभूतिहरूमध्ये 16 स्थानमा पनि पर्नुहुन्छ। त्यसले गर्दाखेरि यो सारा चाहिँ पूर्वीय दर्शनका अनुयायी सनातन हिन्दू धर्महरूको लागि चाहिँ प्रतीकको रूपमा अर्जुनधारा जलेश्वर धाम लगायत विभिन्न मठ मन्दिरहरू, अनि शान्तिको एसियाको शान्तिको द्वीप महात्मा गौतम बुद्धको अनुयायीहरूको निम्ति झापाको जेठा गुम्बा कालीस्थान लगायत अन्य पीठ गुम्बाहरू पनि छन्। त्यसै गरिकन किराँतीहरूको चाहिँ तीर्थस्थल या आस्थाको धरोहर महानन्द फाल्गुनन्द, फाल्गुनन्द चाहिँ महागुरुको चाहिँ सम्झनाको निम्ति त्यहाँ भनेर हामीले खास गरिकन नगरपालिकाले चाहिँ किराँत धर्मवाली अवलम्बीहरूको लागि, हिन्दू धर्म र बुद्धिस्ट धर्महरूको लागि यो ढङ्गले गऱ्यौँ। र यो चाहिँ धर्मका अनुयायीहरूको बाहुल्यता पनि छ, छिटपुट रूपबाट चाहिँ अब मुस्लिम धर्महरू पनि नगरपालिकामा विद्यमान छ, क्रिस्चियन धर्म पनि नगरपालिकामा विद्यमान छ। त्यसो हुँदाखेरि उहाँहरूको पनि आस्थाको धरोहरलाई समुचित समन्वय र व्यवस्थापन गर्दै अगाडि बढ्ने, आस्था एउटा कुरा हो, अन्तस्करणको आस्था एउटा कुरा हो, सिंहो देश चाहिँ सबैको आस्थाको कुरा हो, तर जात जातिको आस्थाको कुरा धर्म हो, सिङ्गो देश सबै धर्मको धर्मावलम्बीको पनि आस्थाको कुरा सिङ्गो देश हो। त्यसो हुँदाखेरि सिङ्गो देशलाई शिरमा राखेर अब राज्यको धर्म हुँदैन, त्यसै कारण सङ्घीय लोकतन्त्र गणतन्त्र प्रजातन्त्र आइसकिसकेपछि हाम्रो देश धर्मनिरपेक्ष भएको हो। अब सबै जनताको उत्तरदायित्व राज्य हुन्छ, अनि जनताको शिरमा राज्य देश बन्छ, नेपाल बन्छ, नेपाल अनि नेपाली, अनि चाहिँ नेपालीहरूको अन्तस्करणको आस्था भनेको विभिन्न धर्महरू अनि जातहरूको धर्महरू हो। त्यस कारणले गर्दाखेरि यो कुरालाई व्यवस्थित समुचित व्यवस्थित गर्दै अगाडि बढाउनको निम्ति यसलाई पनि उगरिएको छ। र अब अर्जुनधारा र माइनगर इलाम र झापाको सङ्गम स्थल साटीमुरेमा एउटा भव्य बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने भन्ने दिशातिर लक्ष्य यो पनि नीति कार्यक्रममा राखेर अगाडि बढाउने र प्रदेश र सङ्घ सरकारसँग ऊ गर्ने, खास गरिकन यसको प्रोजेक्ट रिपोर्ट बनिन अलिकति ढिलो भइरहेको छ। अब यसको प्रोजेक्ट रिपोर्ट भइसकेपछि यसलाई अगाडि बढाएर लिएर जाने लक्ष्य लिएको छौँ, किनभने संसारमा बुद्धिस्टहरूको पनि बहुत राम्रो बाहुल्य छ। हामीले यो धर्मको प्रचार गर्ने किन भन्दाखेरि पर्यटकहरू धर्मको आस्था अन्तस्करणका आस्था बोकेकाहरू नेपालको पनि हेर्न जाउँ न त कस्तो छ भनेर उहाँहरू आउनुभयो भने उहाँहरूले पनि केही न केही सुका मोहर छोडेर जानुहुन्छ र हाम्रो जीवनमा खुसियाली र समृद्धिको निम्ति त्यसले एउटा महत्त्वपूर्ण टेवा पुर्याउँछ। यसकारण धर्म जसले जसले जुन धर्म माने पनि यो साझा धर्म हुनुपर्छ भन्ने कारण चाहिँ राज्यको यही हो, चाहे हिन्दूको नाममा, चाहे बुद्धको नाममा, चाहे क्रिस्चियनको नाममा, चाहे मुस्लिमको नाममा, चाहे कुनै पनि नाममा यदि यात्रुहरू आए भनेदेखि, पर्यटकहरू आए भनेदेखि केही न केही स्रोत उहाँहरूले छोडेर जानुहुन्छ र त्यो स्रोत चाहिँ मेहनती पौरखी र सिपालु साथीहरूले त्यो स्रोतलाई चाहिँ ग्रहण गर्न सक्नुहुन्छ। त्यो ग्रहण भएको स्रोत यही नगरपालिकामा बस्छ, यही देशमा बस्छ। यसकारण हामीले यो ढङ्गले चाहिँ अगाडि बढाउने भन्ने सोचको साथ अगाडि बढिराखिएको छ। पर्यटनलाई पनि त्यत्तिकै ध्यानमा दिएको छौँ। यो अवस्था सधैँभरि लकडाउन र सधैँभरि यो कोरोनाको कहर नरहन सक्छ र कोरोनाको लाई चाहिँ हामीले केही समयपछि इबेला रुबेलाको रूपमा सम्झेर यसले पनि त्यत्तिकै हैरान गरेकै छ, खास खास बेलामा चाहिँ। हेलो,
हजुर हजुर, मेयर साहब,
खास खास बेलामा जति पनि आएका छन् संसारमा चाहिँ यी चाहिँ महामारीहरू, यिनीहरूले हैरान गरेकै छ। त्यसो हुँदाखेरि यसलाई पनि स्वास्थ्य सतर्कतालाई अख्तियार गर्दै, भौतिक दूरीलाई व्यवस्थापन गर्दै, हाम्रा समग्र निर्माण विकासमा एकदम सचेतनता सतर्कताको साथ फुकी फुकीसँगले चाहिँ अगाडि बढ्ने दिशातिर हामीले नजानुको विकल्प छैन, हामीले जानै पर्छ।
मेयर साहब, हामी हेलो मेयर कार्यक्रमको असार एक गतेको अङ्कको हामी अन्त्यमा पनि छौँ। आम नगरवासी यो रेडियो सुन्दै गर्नुहुने आदरणीय श्रोताहरूलाई यहाँको तर्फबाट मैले क्वेसन सुन्न छुटाएका यहाँले भन्नुपर्ने थप विषयहरूका बारेमा संक्षेपमा जानकारी गराइदिनुहोस् न।
हामीले क्वारेन्टिनमा अहिलेसम्म करिब करिब 350+ बाहिरबाट यो चाहिँ लकडाउन हुनुभन्दा अगाडि आएका साथीहरूलाई पनि हामीले पछाडि गएर चाहिँ उहाँहरूलाई अनुगमन नियमन गर्दा 350+ बढी हुनुहुन्छ। अहिलेसम्म हामीले चाहिँ 98 स्वाब परीक्षण गरिसक्दाखेरि 2 पोजिटिभ भेटिएको छ। 2 पोजिटिभ भेटिएको एउटा कोठामा उहाँहरू हुनुहुन्थ्यो, 2 आइसोलेसनमा र 5 क्वारेन्टिनमै हामीले राखेको छौँ। भर्खरै 20 स्वाब परीक्षण गर्न फेरि पठाएका छौँ। 20 स्वाब परीक्षणको रिजल्ट अब हिजो आज आउने कुरा थियो, अब आजसम्ममा आइपुग्न सक्छ। उहाँहरूको नेगेटिभ भयो भनेदेखि उहाँहरूलाई फेरि हामीले विदाई गरेर घर पठाउँछौँ। हाम्रो क्वारेन्टिन खडा गरिसकेपछि हाम्रो क्वारेन्टिनलाई खास गरिकन जलेश्वर यो धाम सेवा समिति छ, यसको चाहिँ अध्यक्ष नवीन गट्टानीजी हुनुहुन्छ, लगायतको साथी टिमहरूले चाहिँ दाना पानीको प्रबन्ध चाहिँ गर्नु भएको छ। तर अहिले क्वारेन्टिन चाहिँ हामीले शनिश्चरै माविमा सारिसकेपछि उहाँहरूले चाहिँ बनाई तुल्याई गर्ने भौतिक सेवा प्रदान गर्नुभएको छ, तर त्यो चाहिँ दाल चामलको व्यवस्थापन नगरपालिकाबाटै गरिएको छ। उहाँहरूले विशुद्ध सात्विक आहारको प्रबन्ध मिलाउनु भएको छ। अनि त्यहाँ हाम्रो योग गुरु रमेशजी पोखरेल हुनुहुन्छ, त्यहीँ अर्जुनहारा साथकै चाहिँ हाम्रो भाइ हो, उहाँले योगाभ्यास क्वारेन्टिनमा बस्ने साथीहरूलाई गर्नुभएको छ। आन्तरिक शक्तिको विकास, इम्युनिटी पावरको निर्माणको निम्ति हामीले सासी खाने कुरा बनाएर खानु एक, दोस्रो हामीले योगालाई अनिवार्य गर्नु दुई, यति दुईटा कुरालाई हामीले नियमिततामा व्यवस्थित गरेर लिएर जान सक्यौँ भनेदेखि हामीले जङ्क फुडहरू खास गरिकन बट्टामा प्याकिङ भएका महिनौसम्म चाहिँ बसेका, अब ती सडेका छन् कि सडेका छैनन् थाहा पाइँदैन, त्यसमा बेग्लै प्रकारको वासना फ्लेभर लगाइदिएको हुन्छ, त्यसले गर्दाखेरि कुम्भिएको पनि हामीले थाहा पाउँदैनौँ, त्यस्तो खानेकुराहरूलाई नखाने, बट्टामा बोतलमा बन्द भएका वस्तुहरू नखाने, ताजा दुधहरू, ताजा दहीहरू, महीहरू, महीलाई अझ चाहिँ समृद्ध भाषामा चाहिँ भन्ने हो भने लस्सी,
हजुर
लस्सी प्रयोग गर्नु, शुद्ध घिउहरू प्रयोग गर्नु, यो हाम्रो पूर्वको कल्चरले, हाम्रो परम्पराले दिएको जे जे कुराहरू हो हाम्रा पूर्वजले पालना गर्नुहुन्थ्यो 100 वर्ष, 120 वर्ष, 25 वर्ष बाँचेका थिए भन्ने किंवदन्तीको रूपमा सुन्न पाइन्छ। तर हामीले चाहिँ उहाँहरूले पालना गरेको आहार विहार आचार सबै कुरा छोडेको हुँदाखेरि चाहिँ पाल पऱ्यो भने 50 काट्न पनि गाह्रो हुन्छ, 50 पुगिसक्दा कि प्रोस्टेटमा चाहिँ व्यथा आइसकेको हुन्छ, कि मुटुमा प्रेसर चढिसकेको हुन्छ, कि किडनीमा समस्या भइसकेको हुन्छ, कि लिभरमा चाहिँ लिभर डढाइसकिएको हुन्छ। यो कुराहरूलाई चाहिँ हामी सबैले ध्यान दृष्टि गरेर अगाडि बढ्नुपर्छ भन्ने पनि म सन्देश दिन चाहन्छु। र अहिलेसम्म हिजोसम्म 63 जना हुनुहुन्थ्यो जिल्ला जनस्वास्थ्यको जीवन विकास भन्ने चाहिँ कार्यक्रमका चाहिँ सरहरू पनि आएर चाहिँ क्वारेन्टिनमा एउटा शिक्षा प्रत चाहिँ यस्तो 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 हुनुपर्छ भनेर चाहिँ त्यहाँ ऊ दिनुभएको थियो, प्रवचनहरू दिनुभएको थियो। अब आजबाट सङ्घीय सरकारको घोषणा अनुसार खोलामा प्रविष्ट गर्न निषेध छ, खोला ठेक्का नलाग्नुको कारणले गर्दाखेरि हामीले चाहिँ फागुनकै उसबाट फागुनमै हामीले निर्णय गरेर जेसिबी प्रविष्ट निषेध गरिएको घोषणा गरेका थियौँ। जेसिबी पस्यो भनेदेखि यति जरिमाना हुन्छ भनेर भनेका थियौँ, त्यसलाई कार्यान्वयन गर्नुको निम्ति हामीसँग जनशक्ति नभएको कारणले गर्दाखेरि सङ्घ सरकारकै अधीनस्थ रहेको सुरक्षाकर्मीहरूबाटै अहिले प्रदेश सरकार र स्थानीय तहले काम चलाउनु पर्ने बाध्यतात्मक अवस्था पनि सिर्जना रहेको छ। सुरक्षाकर्मी राख्न पाइने बुदा छ, ठाउँ छ, तर सुरक्षाकर्मी राखिसकेपछि त्यसलाई भरण पोषण गर्नुको निम्ति हामीलाई प्राविधिक समस्या उत्पन्न भएको कारणले गर्दाखेरि प्रदेश सरकारले पनि र स्थानीय तहले पनि चाहिँ गरेको छैन, नभए प्रदेश प्रहरी हुन्छ, नगर प्रहरी हुन्छ, अनि यसरी राखिएको छैन। त्यसो हुँदाखेरि हामीले सङ्घ सरकार अन्तर्गतकै जनपद प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन मार्फत उसमा जानुपर्ने हुन्छ र आजको मितिबाट सम्पूर्ण प्राकृतिक खोला नालाहरूलाई चाहिँ सङ्घ सरकारले नै सामान्य राष्ट्रपतिजीकै चाहिँ बाढीबाट यसलाई नियन्त्रण गरेको छ। झन्डै भदौ मसान्तसम्म असार साउन भदौ 3 महिना अब यसलाई ठेकाको प्रक्रियामा जानुपर्ने पनि भएको छ। हामीले यो साल ठेका लाउन नसकेकोले गर्दाखेरि हामीले वैशाखतिरै निर्णय गरेर यी प्रतिवेदन तयारी गर्नु, खोलाहरू चाहिँ लगभग जता जता चाहिँ अव्यवस्थित ढङ्गबाट चाहिँ भयो निजी र डम्बरीको नामबाट यो साल, त्योदेखि बाहेकको क्षेत्रहरूमा चाहिँ हामीले चाहिँ यी प्रतिवेदन तयारी गर्ने भनेर प्रशासनलाई हामीले निर्देश गरिसकेका छौँ, निर्णय गरिसकेका छौँ। सम्भवतः प्रशासनले यो जेठभरिमा आइएको प्रतिवेदनको आन्तरिक तयारी पनि गरिसकेको होला। त्यो भयो भने त्यसको प्लानिङको बारेमा हामी असारभरि अध्ययन गरेर साउनतिरै ठेका निकालिदिने चाहिँ हामीलाई सर्वदलीय सर्वपक्षीय ऊबाट चाहिँ निर्देश पनि भएको छ। समयमा ठेक्का ननिकाल्नुको कारणले गर्दाखेरि पनि यो ठेका लाग्न नसकेको हो र जथाभावी जनताहरूले हिजैदेखि सङ्क्रमण कालको बेलामा अपचलन गर्ने प्रकृति र प्रवृत्तिले गर्दाखेरि पनि यस्तो भएको हो भन्ने यो सुझाव र सूचना आएपछि हामीले यतातिर सजगतापूर्वक नगर को तर्फबाट अपनाइनुपर्ने सावधानीहरूलाई हामीले अपनाएर अगाडि बढिरहेको कुरा पनि म जानकारी गराउन चाहन्छु। र त्यस क्षेत्रमा सिँचाइ र खानेपानीको समस्या उत्पन्न भएको हुँदाखेरि अब त्यो बिरिङको सिरानमा जानेर चाहिँ अर्जुनधारा खुद्नाबारी खानेपानीको रिजर्भ ट्याङ्की छ, त्यो ट्याङ्की को साइडमा त्यहाँ खोला चाहिँ खन्दै गइसकेपछि गहिरिएर जाने भएको हुँदा चेक ड्याम बाँध्ने र त्यो चेक ड्यामलाई चाहिँ केवल आरबिएम मात्रै जम्मा गर्ने होइन, त्यसले चाहिँ पानी पनि सिँचाइको रूपमा निकाल्ने, त्यो खानेपानीको रिजर्भ ट्याङ्की अझ खोला गहिरियो भनेदेखि सुक्ने सम्भावना भएकोले गर्दा त्यो सुक्नबाट पनि जोगाउने गरिकनको हामीले अगाडि बढाएको छौँ। त्यसको निम्ति गत वर्ष सङ्घ सरकारले हामीलाई केही रकम अनुदान दिएको थियो, यसपटक पनि सम्बोधन भएको कुरा हामीले बुझेको छौँ र यसलाई प्रदेश सरकारले पनि सम्बोधन गर्ने सम्भावना छ। त्यसो हुँदाखेरि सङ्घ प्रदेशको सम्बोधनलाई हामीले व्यवस्थित गरेर चेकड्याम निर्माणको निम्ति बहुवर्षीय ठेक्कामा जान सकिने अनुकूल वातावरण भएको छ। यदि त्यो सम्पन्न भयो भने वडा नम्बर 1, वडा नम्बर 4, वडा नम्बर 7, वडा नम्बर 8 को गढी यो चारवटा वडामा खानेपानीको व्यवस्थापन गर्न सकिन्छ र वडा नम्बर 1, वडा नम्बर 7, वडा नम्बर 4 हामीले सिँचाइको आप्रबन्ध पनि गर्न सकिन्छ। त्यसो हुँदाखेरि त्यसलाई सङ्घ सरकारको तर्फबाट एक अर्जुनधारा एकीकृत खानेपानी परियोजनाको चाहिँ भर्खरै चाहिँ सङ्घको प्रतिनिधि विराटनगरबाट डी साप आउनुभएको थियो, उहाँसँग छलफल गरेर सनिसरेको यो खानेपानी, यो पुरानो खानेपानीलाई चाहिँ लेदोलाई व्यवस्थापन गर्ने अनि त्यो अर्जुनधारा खुन्दाबारी खानेपानीलाई व्यवस्थापन गर्ने अनि त्यो बेलटार खानेपानीलाई व्यवस्थापन गर्ने अनि यो सालबडी चुथाइको खानेपानीलाई सङ्घ सरकार मार्फत व्यवस्थापन गर्ने र बाँकी साना खानेपानीहरूलाई प्रदेश सरकार मार्फत व्यवस्थापन गर्ने र 150,000 चाहिँ यसो निर्माण मर्मत गर्न सकिने साना चाहिँ मुहानहरू कुलोहरू सबैतिर खानेपानीको समुचित व्यवस्थापन भइ नसकेकोले गर्दाखेरि साना साना मुहानहरू र त्यो जरुवाहरूलाई व्यवस्थापन गर्न नगरले गर्ने भन्ने खालको चाहिँ अस्ति हामी भर्खरै बसेर छलफल गरेर टुङ्गिएको छ। त्यसो हुँदाखेरि भर्खर दिगो विकासको निम्ति एउटा चाहिँ ठोस नीतिको आवश्यकता रहन्छ। म अर्जुनधारावासी र सम्पूर्ण यो रेडियो भिजन सुनिरहनु हुने श्रोताबिन्दमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, भर्खर 72 नेपालको समग्र विकासको ठोस नीतिको चाहिँ औपचारिक दर्ज भएको छ, यसले ठोस नीतिको आकार ग्रहण गरेको छ। यसलाई कार्यान्वयन गर्नुको निम्ति 74 तीन तहको निर्वाचन पछाडि भएको छ। दिगो विकासको निम्ति एउटा स्पष्ट नीति, एउटा दोस्रोमा चाहिँ दक्ष जनशक्ति, तेस्रोमा स्रोत, चौथोमा समय, पाँचौँमा अनुकूलता, यो पाँचवटा फ्याक्टरले दिगो विकासलाई असर गर्छ र जनशक्ति भनेको चाहिँ नीतिलाई कार्यान्वयन गर्ने जनप्रतिनिधिहरू र जनप्रतिनिधिले त्यसलाई बनाइएका कार्यक्रमहरूलाई कार्यान्वयन गर्नको निम्ति हाम्रो राष्ट्र सेवक जङ्गी निजामती कर्मचारी साथीहरू यो जनशक्तिको उसमा चाहिँ यो ढङ्गले मैले बुझेको छु। स्रोत हामीले चाहिएको जस्तो स्रोत एकैचोटि प्राप्त गर्न सक्दैनौँ र यो दिगो विकासको क्रममा योजना बनाएर निरन्तर अगाडि जाँदाखेरि हामीले स्रोतको पनि समुचित व्यवस्थापन गर्न सक्छौँ। यो उदाहरणको निम्ति हिजोका धुलौटे आज बलौटे भएका छन्, आजका बलौटे निश्चित समयपछि 10 वर्षभित्रमा सबै कालापत्रे हुनेछन्। खाने पानीको समस्या पनि त्यसरी नै सबै हुन्छ, स्रोतको कुरा हो, समय निश्चित समय लाग्छ र अनुकूलता चाहिन्छ। विकास गर्नको निम्ति यो लकडाउन भयो, कतिपय स्रोतहरूलाई असन्तुलन गर्यो, यस्तो प्रतिकूलताले पनि हामीलाई विकासलाई अवरोध गर्छ र यो पाँचवटा सूत्रलाई मध्यनजर गरेर र यो पाँचवटा सूत्र पछाडि चाहिँ कार्यक्रम कार्यान्वयन गर्ने हरेक जनशक्तिमा इमान्दारिता र हाम्रो बिचको सद्भाव सम्मान र विश्वासको पनि उत्तिकै अपरिहार्य कसी र कडीहरू छन्, यिनीहरूलाई पनि पालना गरेर अगाडि बढ्न सकिन्छ। र म अन्त्यमा के भन्न चाहन्छु भने स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सङ्घ प्रदेश र नगरले अगाडि सारेका नीतिहरूलाई अमल गर्दै सङ्क्रमणको बेला गरिएका कतिपय व्यतिथि र अराजक प्रवृत्तिहरूलाई नियन्त्रण गर्दै समग्र विकासको निम्ति केवल म देख्ने होइन, आत्मकेन्द्रित होइन, हामी समग्र हामी अर्जुन धारावासी चाहिँ आम्दानीको स्रोतको अग्रभागमा पर्न सक्यौँ भने हामी सुखी र सम्पन्न बन्न सक्छौँ भन्ने कुरालाई मध्यनजर गर्दै नगरबाट गरिएका सङ्घ प्रदेशबाट गरिएका नीति र कार्यक्रमहरूलाई सीमित स्रोत साधनलाई अनन्त इच्छा अभिलाषालाई चाहिँ सम्बोधन र व्यवस्थापन गर्दै हाम्रा कर्मी पौरखी र मेहनती हत्केला र दिमागलाई चाहिँ प्रयोग गर्दै अगाडि बढ्ने बढ्नको निम्ति जानको निम्ति उत्प्रेरणा मिलोस् भन्ने कुरामा जानकारी गराउन चाहन्छु। र आउने साउन एक गते यही भिजन मार्फत हामीले के गर्यौँ नगरपालिकाबाट र के गर्न लागेका छौँ भन्ने कुरो डिटेलमा मैले अघि चाहिँ संक्षेपमा भनेको छु, डिटेलमा सम्पूर्ण श्रोताहरूलाई अर्जुन धारावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ गर्न लागिएको कार्यक्रमहरूको बारेमा म प्रष्टसँगले चाहिँ बुदागत रूपबाट यदि अवसर मौका पाएँ भने पाएँ भनेदेखि सविस्तार व्याख्या गर्नेछु र म त्यस पछाडि तपाईँहरूको वार्ड वार्डमा टोल टोलमा चाहिँ न्यूनतम वार्डमा आएर पनि सविस्तारसँगले व्याख्या विश्लेषण गर्ने वाचा गर्दै हाम्रो बिचको सद्भाव एकता र समृद्ध अर्जुन धारावासी र सुखी अर्जुन धारावासी बनाउनको निम्ति हामीले अधिकार र उत्तरदायित्व अधिकार र जिम्मेवारीलाई पनि उत्तरदायित्व र कर्तव्यलाई पनि सँगसँगै पालन पोषण गरेर अगाडि जानको निम्ति उत्प्रेरणा र चेतनाको विस्तार बनोस् भन्ने शुभेच्छासहित सुस्वास्थ्य दीर्घ जीवन र समृद्ध अर्जुन धारा निर्माण गर्नुको निम्ति महत्त्वपूर्ण योगदान र सहयोग दिने उत्साह र जाँगर यहाँहरूमा सदा सर्वदा पलाइरहोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु।
धन्यवाद छ मेयर साहब यो महत्त्वपूर्ण समयका लागि,
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्जुन धारा नगरपालिकाका मेयर हरिकुमार राणा। हेलो मेयर कार्यक्रम अर्जुन धारा नगरपालिका विशेष कार्यक्रममा नगरले अहिले गर्दै गरेका काम र आगामी आर्थिक वर्षका लागि तयार गर्दै गरेको बजेट लगायतका सन्दर्भमा कुराकानी गर्दै र अर्को महिना पनि यसै गरी साउन महिनाको पहिलो सोमबार मेयर हरिकुमार राणासँगको कुराकानीका साथ उपस्थित हुनेछौँ। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।